उम्मा इन्ना नरगबु इलैक फी दौलतिन करीमा तुइज्जु बिहल इस्लामा व अहला व तुज़िल्लु बिहल निफाका व अहला व तजअलुना फीहा मिनद दुआते इला ताअते वल क़ादते इला सबीलिक وترزقنا بها كرامة الدنيا والآخرة رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي واجعلني خالصا لوجهك الكريم يا الله صلوات على محمد صلى الله عليه اما بعد فقد قال الله سبحانه وتعالى फिल कुरान अल हकीम बिस्मिल्लाहिर रहमानिर रहीम कुल अल्लाहुम्मा मालिकल मुल्क तुतिल मुल्क मन तशा व तंज़ुल मुल्क मिम्मन तशा व तुइज़्ज़ु मन तशा व तुज़िल्लु मन तशा बियदिकल खैर सलावात अला मुहम्मद व आला मुहम्मद। ब्रदरन अज़ीज़, आज की हद तक जिस आयत को सनामाए कलाम में तिलावत करने का शरफ़ हासिल किया गया, ये सूरह आले इमरान की आयत है और निस्बतन इसका एक हिस्सा तो खैर बहुत मशहूर है, वरना ओवरऑल भी ये आयत गैर मारूफ नहीं है। इस आयत में हुक्म परवरदिगार है कि कुल, ऐ हबीब कह दीजिए, अल्लाहुम्मा ऐ मेरे खुदा, ऐ मेरे परवरदिगार, मालिकल मुल्क, मुल्क का मालिक तू है, तुतिल मुल्क मन तशा, तू जिसको चाहे मुल्क अता करे, व तंज़ुल मुल्क मिम्मन तशा, और तू जिसको चाहे मुल्क से महरूम कर दे, व तुइज़्ज़ु मन तशा, और तू जिसको चाहे इज्जत अता करे, व तुज़िल्लु मन तशा, और तू जिसको चाहे ज़लील कर दे, बियदिकल खैर, सारा खैर तेरे दस्त कुदरत में है। अगर आप इस आयत के अल्फाज को देखें तो एक मुनाजात का अंदाज़ है कि जिसके ज़रिए से एक हकीकत को समझाया जा रहा है कि इन्नल्लाह अला कुल्लि शैइन क़दीर, कि अल्लाह हर चीज़ के ऊपर कुदरत रखता है। उस कुदरत के इजहार को दो चीज़ों के ज़रिए से यहाँ पर हाईलाइट किया गया, उनमें से एक है मुल्क और दूसरा है इज्जत और ज़िल्लत। ज़ाहिर है इज्जत और ज़िल्लत आपस में मुतज़ाद है, तो मुल्क का मिलना और मुल्क का ना मिलना ये भी आपस में मुतज़ाद है। तो एक ये हकीकत और दूसरी वो हकीकत, इज्जत और ज़िल्लत, और इसी तरीके से ईताए मुल्क और सलब मुल्क, इंतज़ाए मुल्क, कि परवरदिगार जिसको चाहे मुल्क दे और जिससे चाहे मुल्क छीन दे, जिसको चाहे मुल्क से महरूम कर दे। तो इन तमाम बातों को समराइज़ किया जाए तो वही चीज़ जो परवरदिगार आलम ने कुरान मजीद के अंदर कई मकामात पर बयान फरमाई कि इन्नल्लाह अला कुल्ले शैइन क़दीर, कि अल्लाह हर चीज़ के ऊपर कुदरत रखता है। अजब आप ज़रा देखिए बरादरान अज़ीज़, के सूरह फातिहा उसका आगाज़ होता है और आगाज़ ही में हमें ये बात समझा दी गई कि अल्हम्दुलिल्लाह रब्बिल आलमीन, के तमाम तारीफ़ अल्लाह के लिए जो आलमीन का पालने वाला है, अर्रहमान अर्रहीम, वो रहमान है वो रहीम है। फिर उसके बाद आ गया मुल्क का जिक्र कि मालिक यौमिद्दीन, के खुद खुदा वो क़यामत के दिन का मालिक है। तो मैं आपसे सवाल करता हूँ एक तालिबे इल्म की हैसियत से कि जो क़यामत के दिन का मालिक है तो क्या दुनिया का मालिक वो नहीं? दुनिया के बारे में वो कह रहा है तो तिल मुल्क मन तशा, जिसको चाहे वो मुल्क अता करे, जिससे चाहे मुल्क छीन ले, तो वो जो दुनिया में दूसरों को मुल्क अता कर रहा है तो ख़ुद वो दुनिया का मालिक नहीं है। ज़ाहिर है कि वो दुनिया का मालिक तो है, मगर दुनिया का मालिक होने के बावजूद इसरार के साथ बयान किया जा रहा है कि मालिक यौमिद्दीन, कि क़यामत के दिन का, रोज़े हिसाब का, रोज़े जज़ा का मालिक वो है। इसी तरीके से अब आप आइए रोज़े जज़ा के हवाले से परवरदिगार आलम ने एक दूसरे मकाम पर सूरह मोमिन में यह इरशाद फरमाया कि मैदान क़यामत होगा और वहाँ पर लोग खड़े होंगे और लोगों से सवाल किया जाएगा, ले मनिल मुल्कुल यौम, आज बताओ कि मुल्क किसका है, मालिक कौन है? तो सब ज़बानें हाल से ये जवाब देंगे और हो सकता है मकाल से भी जवाब दें कि लिल्लाहिल वाहिदिल कहा, कि आज तो अगर मुल्क और इक्तदार है तो अल्लाह ही के लिए है जो वाहिद है और कहार है। तो अब बरादरान अज़ीज़, फिर सवाल तो वही है कि अगर कयामत के मैदान में इस बात का ऐलान हो रहा है तो इसका मतलब यह है कि मानना पड़ेगा कि ये वो अफराद हैं कि जो दुनिया में इस हवाले से कुछ ना कुछ शक और शुबा रखते थे कि शायद दुनिया के अंदर परवरदिगार आलम का मुल्क और इक्तदार नहीं है। तो मैदान कयामत के हवाले से परवरदिगार आलम एक अजब शान के साथ बयान करता है कि मालिक यौमिद्दीन, और वहाँ पर इकरार भी करवाता है कि जब उनसे पूछा जाएगा तो ये कहेंगे कि लिल्लाहिल वाहिदिल कहार। वह फ़र्क कहाँ पर आ गया जब वो इस दुनिया के अंदर भी मालिक है, मालिकल मुल्क, मुल्क तो उसी का है, तो फिर क्या सबब है और क्या वजह है कि क़यामत के मैदान को फोकस करके इतना ज़्यादा उसको हाईलाइट किया जा रहा है, जबकि हम जानते हैं कि मुल्क और इक्तदार होने के एतबार से न दुनिया में और न आखिरत में किसी किस्म का कोई फ़र्क नहीं है। वो तो अला कुल्ले शैइन क़दीर पहले भी था, आज भी और आगे भी होगा। यानी अगर खुदा का भी मामला हम जैसा होने लगे कि जिस तरीके से इंसान है वो कमज़ोरी से कुव्वत तक का सफ़र तय करता है और फिर उसके बाद ताकत से एक मरतबा फिर कमज़ोरी की तरफ आ जाता है, तो ये तो इंसान की सिफात है। जो हम पढ़ते हैं कि महल हवादिस, ये तो इंसान होता है। ज़रा देखिए कुरान मजीद के अंदर परवरदिगार आलम ने इसको भी हाईलाइट किया है, वल्लाहु अखरजकुम मिन बुतूनि उम्महातिकुम ला तअलमूना शैआ, कि तुम्हारा मामला ये कि तुम्हारी ज़िंदगी का सफ़र जहालत से शुरू होता है और इल्म तक जाता है। अल्लाह ने तुम्हें तुम्हारी माओ के शिकम से इस हालत में बाहर निकाला कि ला तअलमूना शैआ, कि तुम्हें किसी चीज़ का इल्म नहीं था। ये इंसान का मामला है कि जाहिल था और इल्म की तरफ आता है और फिर इल्म से एक मरतबा फिर जहल की तरफ जाता है। जब हाफ़ज़ा कमज़ोर पड़ने लगता है, नसियान तारी होने लगता है, जब नसियान का गलबा होता है तो जो मालूमात थी वो मालूमात भी रफ्ता 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 जहन से महव होने लगती हैं। ये होता है। और इंसान का मामला ये है कि परवरदिगार फरमाता है कि खुलकल इंसानो ज़ईफ़ा, कि इंसान को खुदा ने कमज़ोर और ज़ईफ़ पैदा किया। तो इंसान कमज़ोर पैदा हुआ, इंसान जाहिल पैदा हुआ। आप जानते हैं इंसान के पास क्या इल्म है, जब वो इस दुनिया में आया, पोटेंशियल है, सलाहियतों का इनकार नहीं है कि उसकी जीन्स के अंदर क्या क्या लिखा हुआ है, उसके पास सेंसेस मौजूद हैं, तो बहुत सा डेटा वो जमा करके अपने बेस को ब्रॉड कर सकता है और फिर फ्यूचर रेफरेंस के लिए उन तमाम मालूमात को इस्तेमाल कर सकता है, वो ठीक है। लेकिन क्या एग्जीक्यूट करने की पोजिशन में है? इसी तरीके से वो जो कमज़ोर पैदा हुआ है तो सलाहियत तो है कि खाएगा पिएगा और उसके बाद एक वक्त आएगा कि ताकत भी कुछ ना कुछ उसके अंदर आ ही जाएगी, मगर जब वो पैदा हुआ तो क्या उसके पास ताकत है? इतना कमज़ोर है कि अपने मामलात को भी नहीं देख सकता। नर्सिंग पर उसकी ज़िंदगी, और खुदा ना करे कि बुढ़ापा उस आलम में आ जाए कि जहाँ फिर वो अपने मामलात को मैनेज करने की पोजिशन में ना रहे। एक मरतबा फिर वो नर्सिंग पर चला जाता है कि कोई और है कि जो उसके मामलात को देखे तो वो अपने मामलात को मैनेज कर पाए, वरना ऑफ हिज ओन ही इज़ नॉट इन अ पोजीशन टू डू एनीथिंग। मगर ये तमाम इबरतें, ये तमाम तर चीज़ें हमारे मुशाहदे में हैं। परवरदिगार आलम ने इसमें भी कुछ इस्तेसनाई सूरतें रखी हैं। अब ये जाहिर है कि मैं आपके ज़ौक से बहुत करीब होकर ये बात अर्ज़ कर रहा हूँ कि परवरदिगार ने कुछ इस्तेसनाई सूरतें रखी हैं। यानी मैं अर्ज़ ये करना चाह रहा हूँ कि अगर आप उमूमी तौर पर देखें तो नज़र यही आता है कि जो इस दुनिया में आया जाहिल आया और जो इस दुनिया में आया कमज़ोर आया, मगर जब उसने इस्तेसना किया और उसको इस दुनिया में भेजा जो वजह तख्लीक कायनात है, तो उसके आने की शान ये थी कि ना जहालत का कोई अमल दखल था, ना कमज़ोरी का कहीं गुज़र था। जब वो आया है तो इस ताकत के साथ आया है कि गहवारे में है मगर कल्ला अजदर चीर रहा है और आगोश मुस्तफ़ा में आकर कुरान की तिलावत कर रहा है। दुरूद भेजिए मोहम्मद व आले मोहम्मद। तो यहीं से समझ में आ जाता है कि जो नादे अलियन मजहर अल अजायब है, कि जो अजायब का मजहर है, जब उसकी ये शान है तो फिर परवरदिगार की शान क्या होगी? कि खुदाबंद मुताल भी क्या रफ्ता रफ्ता इल्म हासिल करेगा? क्या परवरदिगार भी रफ्ता रफ्ता कुदरत हासिल करेगा? यानी सवाल जो मैंने आपके सामने फ्लोट किया था उसकी तरफ अगर आप मुतवज्जे हैं तो यकीनन इस बात को समझ पाएंगे, यानी समझ पाएंगे। ये तो खैर गुस्ताखी वाला जुमला बुजुर्गान तकरीर फरमाए, लेकिन नहीं मेरे नौजवान दोस्त, कि अगर वो गौर करें कि ज़रा देखें इसके अंदर कि परवरदिगार आलम जो दुनिया में भी मुल्क और इक्तदार रखता है और आखिरत में भी, मगर हम देखते हैं कि एक तरफ के मालिक अल मुल्क, मुल्क का मालिक तू है, फिर उसके बाद ख़ास तौर पर हाईलाइट करना कि मालिक यौम अद्दीन, कि वो क़यामत के दिन का मालिक, ऐलान करवाना कि लमनिल मुल्कुल यौम, कि किसके लिए है आज के दिन मुल्क और इक्तदार, और फिर उनका जवाब देना कि लिल्लाहिल वाहिदिल कहार। तो ये सारे अगर मुजरिम थे तो ये मुजरिम दुनिया में क्या मान रहे थे? अगर दुनिया में भी वो मुल्क को खुदा ही का मान रहे होते तो क़यामत के मैदान में शर्मिंदा होकर ऐलान ना करते, फिर तो फ़ख्र के साथ कहते कि मालिक जो दुनिया में माना था उसी को यहाँ पर भी बयान कर रहे हैं। कोई फ़ख्र फ़र्क नहीं है, किसी किस्म की कोई तब्दीली हमारे मौक़िफ़ के अंदर नहीं आई है, मगर वहाँ पर तो हम देख रहे हैं कि फ़र्क है, तब्दीली है। वो जो दुनिया में मान रहे थे उनका अंदाज़ क्या है? अब यहाँ से आकर ज़रा देखिए, जो हज पर जाते हैं उनको एक जुमला कहना होता है जिसके बाद उनका एहराम शुरू होता है। क्या खूबसूरत जुमला कि लब्बैक अल्लाहुम्मा लब्बैक, यानी तलबिया कहलाता है, नहीं तलबिया यानी लब्बैक कहना, हाजिर हूँ अल्लाह मैं हाजिर हूँ, लब्बैक ला शरीक लका लब्बैक, हाजिर हूँ तेरा कोई शरीक नहीं मैं हाजिर हूँ। अब उसके बाद जुमला क्या, इन्नल हमदा वन निअमता लका वल मुल्क, यानी जो हाजी एहराम पहनता है तो वो ऐलान कर रहा होता है कि मालिक मुझे मैदान कयामत का इंतज़ार नहीं है, मैं इसी दुनिया में ऐलान कर रहा हूँ कि मुल्क और इक्तदार तेरा है। इन्नल हमदा, सारी तारीफें तेरे लिए, सारी नेमतें तेरी तरफ से हैं, वल मुल्क और मुल्क और इक्तदार भी तेरा है। वो और होंगे कि जिन्हें मैदान कयामत में ये इकरार करना नसीब होगा, ऐ परवरदिगार मेरा मौक़िफ़ तो इसी दुनिया में ये है कि मुल्क और इक्तदार तेरा है। तो आप गौर फरमाइए, कुछ वो हैं कि जिनको ये हकीकत दुनिया में समझ ना आ सकी, जब वो मैदान कयामत में समझेंगे तो हेल्पलेस हैं, इसलिए कि उस वक्त ना इंसान अपने हाथों से कुछ कर सकता है ना पैरों से कुछ कर सकता है, वहाँ पर तो इख्तियार ख़त्म हो चुका। यही तो इम्तिहान था कि जब परवरदिगार आलम ने महदूद इख्तियार दिया इस दुनिया में, तो उस महदूद इख्तियार के साथ कौन सरे तस्लीम खम करते हुए मुल्क और इक्तदार परवरदिगार का ऐलान करता, कौन इस बात को मानता, और कौन वो है कि जो फिरौन बनता, कौन वो है जो नमरूद बनता, कौन ऐसा है कि जो इस दुनिया में परवरदिगार आलम के मुल्क को चैलेंज करता है। और फिर चैलेंज करने वालों की दो किस्में हैं, एक है ढिठाई के साथ चैलेंज करने वाले और एक है खुद खुदा पर तंज करने वाले, इन दो के दरमियान फ़र्क है। जब फिरौन मुल्क और इक्तदार का दावा करता है तो खुदा को चैलेंज करता है ढिठाई के साथ, बेशर्मी के साथ, खुदा पर तंज नहीं करता। जब नमरूद चैलेंज करता है तो वो कहता है मैं खुदा के मुकाबले पर हूँ, वो कहता है खुदा मुझे क्या मुल्क और इक्तदार देगा, मैं खुद रब हूँ, मैं खुद खुदा हूँ, तो मैंने किसी खुदा से मुल्क और इक्तदार नहीं लिया है, मुल्क है ही मेरा, खुदा कोई और नहीं है। यह है बेशर्मी, यह है बेहयाई। ये बेहयाई और बेशर्मी होने के बावजूद उससे बहुत बेहतर है कि जहाँ पर मुल्क और इक्तदार पर कब्ज़ा किया जाए और उसे परवरदिगार की तरफ मंसूब किया जाए और ये कहा जाए कि ये तंजन मुल्क और इक्तदार तो खुदा ही देता है, तो अब अगर हमारे पास है तो इसका मतलब ये खुदा ने हमको दिया। ये अंदाज़ जो है इसके अंदर परवरदिगार आलम के ऊपर एक तंज है, एक टॉन्ट है। ये सारा मुकदमा और ये सारी तमहीद मैंने आपके सामने इसलिए पेश की बरादरान अज़ीज़ कि क़ुरान मजीद की कई आयतें हैं जो बड़ी मज़लूम आयतें हैं, उन मज़लूम आयतों के अंदर ये आयत भी शामिल है। इस आयत को पढ़ने वाला कौन है? इस आयत को पढ़ने वालों में सबसे ज़्यादा नुमाया शख्सियत बादशाहों में वो के जो इक्तदार पर काबिज थे उनमें शामिल हैं हज़रत यजीद। यजीद ने इस आयत को पढ़ा था, दरबार में पढ़ा था और दरबार में इस आयत की तिलावत करके टॉन्ट किया था आले मोहम्मद पर भी और खुद परवरदिगार आलम पर। आप ज़रा गौर फरमाइए बरादरान अज़ीज़ के वो शख्स के जो कुछ देर पहले ये ऐलान कर रहा हो कि लैबत हाशिम बिल मुल्क फला खबर उन जा वला वाहयुन नज़ल, कोई वही नाजिल नहीं हुई, कोई फरिश्ता नहीं आया, कोई कुरान नहीं है, कोई रिसालत नहीं है, कोई नबूवत नहीं है। जब रिसालत और नबूवत ही नहीं है तो फिर विलायत कहाँ है? कुछ भी नहीं है, तो फिर ये सब कुछ क्यों हुआ था? वापस ज़रा सुनिएगा, लैबत हाशिमो बिल मुल्के, ये सारा ढोंग रचाया गया था मुल्क और इख्तदार के लिए, वही मुल्क और इख्तदार कि जो कभी किसी को मिल जाता है कभी किसी को मिल जाता है, किसका? परवरदिगार का है, किसका? खुदा का है, किसका? अल्लाह का। तोतिल मुल्क का मंतशा, तो मुल्क जब उसका है तो जिसको चाहे वो दे, तोतिल मुल्क का मंतशा, तू जिसको चाहे मुल्क अता करे, वतन से उल मुल्क का मंतशा, और जिसको चाहे मुल्क से महरूम कर दे। आपने गौर फरमाया, ज़रा इस मंतिक को देखिएगा, इस लॉजिक को देखिएगा, इस इक्वेशन को देखिएगा, इस थ्योरम को देखिए कि कैसे किस चीज़ को किसके साथ इक्वेट करके क्या कंक्लूजन है कि जिसको ड्रॉ किया जा रहा है, क्या नतीजा है जो निकाला जा रहा है, सुगरा कुबरा मिलाकर किस तरीके से नतीजा निकाला जा रहा है। कि यहाँ पर कि हम तो इस बात को मानते ही नहीं है, यानी वाकयान बरादरान अजीज़, मैं आपसे इंसाफन कहूँगा कि आज से बरसों पहले जब पहली मर्तबा इन तमाम मजामीन को मैंने खंगालना शुरू किया था तो मैं खुद हैरान रह गया था कि एक वो शख्स कि जिसका इस्लाम से दूर का भी ताल्लुक नहीं, एक वो शख्स कि जो सराहत के साथ कह रहा है कि ये सारा ढोंग था, वो फिर कुरान की आयत को पेश क्यों कर रहा है? आप ज़रा गौर कीजिए कि पहले मरहले में वो ये ऐलान करता है, लकत कदई तो मिनल रसूल दयूनी, लकत कदई तो मिनल गरीम दयूनी, कि जो कर्ज़ा मुझे वसूल करना था वो कर्ज़ा मैंने वसूल कर लिया। ये जो शहदा के सर मेरे सामने पड़े हैं तो मुझे कर्ज़ा वसूल करना था, वो कर्ज़ा मैंने वसूल कर लिया। एक तरफ वो ये कहता है, एक तरफ वो ये कहता है कि लैबत आशिम मिल मुल्क है, ये सारा ढोंग था मुल्क और इक्तदार हासिल करने के लिए, ये लाभ लाभ खेल तमाशा कुछ भी नहीं, कोई दीन नहीं था, कोई वही नहीं थी, कोई फरिश्ता नहीं आया था, ये लोगों को बेवकूफ़ बनाया गया था। नऊज़ुबिल्लाह मिन ज़ालिक, अवामी ज़बान के अंदर कहा जाए कि लोगों को टोपी पहनाई गई, कुछ नहीं था। बनू उमैया और बनू हाशिम वाले आपस में लड़ते रहते थे, एक तरफ हमारा ख़ानदान था एक तरफ बनी हाशिम, कुछ कार्ड्स हम प्ले करते थे कुछ कार्ड्स वो लोग इस्तेमाल करते थे। आपने एक जुमला सुना होगा कि मज़हब का कार्ड इस्तेमाल करना, मज़हब का कार्ड इस्तेमाल करना, यानी यजीद के अल्फाज में अगर आप देखें तो वो ये कहना चाहता है कि पैगम्बर अकरम ने बहुत स्मार्टली एक मज़हब का कार्ड है जो इस्तेमाल किया था। भाई एक होता है लोगों के दरमियान जगह हासिल करने के लिए उनको खाना खिलाओ, वेलफेयर के काम अंजाम दो, पेनिट्रेट करो, उनके दिलों में जगह बनाओ ताकि वो आपको वोट करें। ये तमाम तर किस लिए होता है? एक होता है कि नहीं, इंसानी जज्बा, हमदर्दी, लोगों को कुछ फ़ायदा पहुंचाना है, बेगरज एक अप्रोच होती है। और एक होता है मैनिफेस्टो, ये है कि किसी तरीके से लोगों को रागिब किया जाए और उन्हें माइल किया जाए कि वो आपकी हकमियत को कबूल कर लें। उसके लिए मुख्तलिफ काम किए जाते हैं। क्या जिस तरीके से मुख्तलिफ काम किए जाते हैं तो ये बड़ा स्मार्टली उन्होंने एक कार्ड प्ले किया हम लोगों को नीचा दिखाने के लिए, एक काम ऐसा कर दिया कि जिसका हम कोई जवाब ही नहीं दे पाए और इतने साल लग गए उसका जवाब देने में। यानी यजीद अपनी लेगेसी को लोगों के सामने पेश कर रहा है कि मैं किसको इनहेरिट कर रहा हूँ, मैं किसका वारिस हूँ। ये सिलसिला वही जो बनू उमैया का चला आ रहा है, मैं उसी लेगेसी को कैरी फॉरवर्ड कर रहा हूँ, मैं उसी का वारिस हूँ। वो जो उस मौके पर पैगंबर अकरम से लड़ रहे थे ये समझाने के लिए कि कोई पैगंबर ही नहीं है, कुछ भी नहीं है। आज भी मैं वही बात कह रहा हूँ कि कोई पैगंबर नहीं है, कुछ भी नहीं है। दरमियान में इतना बड़ा वक्फा आ गया इस बात को समझाने के लिए कि जिसमें हमें भी अपने चेहरे पर मजबूरन इस्लाम के नकाब डालनी पड़ी। लेकिन आज हम ऐलान करते हैं लैबत हाशिम बिल मुल्क, वो शख्स जो ये कह रहा है, फिर थोड़ी देर के बाद वो ये आयत क्यों पढ़ रहा? भाई ये आयत तो नाजिल हुई नहीं है, नऊज़ु बिल्लाह मिन ज़ालिक, ये तो फैब्रिकेटेड है, ये तो गढ़ ली गई है। जब ये गढ़ ली गई है, फैब्रिकेटेड है, बना ली गई है, तो फिर उसके बाद इस आयत को पेश करने का यजीद का मकसद क्या है? यह है ज़ेरे लब तबस्सुम, यह है मुस्कुराहट, यह है वो तंज कि जो वो आले मोहम्मद के सामने कर रहा था। खुदाबंद मुताल पर भी तंज, खुद आले मोहम्मद पर भी तंज कि भाई मैं तो नहीं मानता, मैं तो इसे कलाम खुदा ही नहीं मानता, मगर तुम तो इसके दावेदार हो ना, जब तुम इसके दावेदार हो तो अब मुझसे सुनो कि वो किताब जिसको तुमने प्रेजेंट किया था वही के उनवान के मातहत, उसी को मैं तुम्हारे सामने खोल कर पेश कर रहा हूँ। जरा देखो इसी किताब के अंदर तो ये लिखा हुआ है, कुल अल्लाहुम्मा मालिकल मुल्क, क्यों भाई क्या हुआ? कह दो ऐ अल्लाह मुल्क का मालिक तू है, तोतिल मुल्क का मंतशा, तू जिसको चाहे मुल्क अता करे, वतन से मुल्क का मंतशा, और तू जिससे चाहे मुल्क छीन ले। तो देख लो وہ جس کو تم خدا کہتے ہو وہ جو مالک الملک ہے اس نے پھر ملک کس کو عطا کیا؟ تخت پر کون بیٹھا ہوا ہے؟ اسیر کون ہے؟ جو تخت پر بیٹھا ہوا ہے ملک اس کا ہے. جب ملک اس کا ہے تو ملک اس کو دیا کس نے ہے؟ اکارڈنگ ٹو یو, تمہارے نزدیک ملک اس کو دیا کس نے؟ تمہاری کتاب یہ کہہ رہی ہے تو اتل ملک منتشا, تو جس کو چاہے ملک عطا کرے. وطن سے اول ملک میں منتشا, اور جس سے چاہے ملک چھین لے. تو چھینا کس سے اور دیا کس کو, ملا کس کو؟ ایک یہ, اور دوسرا وہ تو عز و منتشا و تو ذل و منتشا, تو جس کو چاہے عزت دے تو جس کو چاہے ذلیل کر دے. تو اب ذرا دیکھ لو اسیر کون ہے, تاج کس کے سر پر ہے؟ تو تاج جس کے سر پر ہے عزت تو اس کی ہے, اور جو اسیر ہے ذلیل تو وہ ہو گیا. آپ نے غور فرمایا برادران عزیز, یہ تمام تر چیزیں اس طریقے سے انٹر لنک ہو کر ہمارے سامنے آتی ہیں. تو تل ملک منتشا و تنزع الملک من منتشا ایک فینومینا, و تو عز و منتشا و تو ذل و منتشا دوسرا فینومینا. یہ تمام تر چیزیں اس طریقے سے سمرائز کر کے پھر اس نے اپنے اجداد کو یاد کیا ہے اور یہ کہا ہے کہ کاش لیتا شیاخی ببدر شہدو, کہ کاش آج بدر کے میرے مقتولین زندہ ہوتے تو وہ اس بات کی گواہی دیتے اور اس بات پر خوش ہوتے مسرور ہوتے. وہ کہتے ہیں کہ اے یزید تو خوش رہے, ولا تشل, اور تیرے ہاتھ کبھی شل نہ ہو, تیرے ہاتھ سلامت رہیں, کہ تو نے ان ہاتھوں سے وہ کام کیا کہ گویا ہماری پوری تمنائیں تمام تر تمنائیں پوری ہو گئیں, ہماری تمام تر آرزوئیں پوری ہو گئیں, ہماری تمام تر خواہشات مکمل ہو گئیں, جو ہم چاہتے تھے وہ تو نے کر کے دکھایا. یعنی دیکھ کہ جس کو ہم نے آمادہ کیا تھا مگر کھانا تیرے ہاتھوں پکا ہے, کہ جس کے بعد یہ مشن اکمپلش, مشن مکمل ہو گیا. آپ چیک کر لیجئے, امیر شام یہ بولنے کی ہمت نہیں کر پایا, یہ جملہ امیر شام نے نہیں کہا. نجی نشستوں کے اندر وہ کہتا تھا, نجی نشستوں کے اندر وہ یہ بات کہتا تھا, مگر اس طریقے سے برسر اقتدار آ کر تخت پر بیٹھ کر وہ یہ بات نہیں کر پایا کبھی بھی. یہ جملہ یزید نے کہا, اس سے پہلے کیوں نہیں کہہ پا رہا, لیکن مشن پورا نہیں ہوا تھا. وہ جو ایک کنسیلڈ, ایک آبسکیورڈ, ایک ہیڈن, جو ایک ایجنڈا تھا وہ اسی طریقے سے مخفی رہا. شروع کب سے ہوا؟ جب پیغمبر اکرم نے اعلان رسالت کیا, سامنے سے کھل کر مقابلے پر جو افراد آئے ان میں ابو سفیان سر فہرست تھے. مخفی کب سے ہوا یہ ایجنڈا؟ فتح مکہ کے موقع پر, جب مکہ فتح ہو گیا. پیغمبر اکرم تو ایک اپارچونیٹی دے رہے ہیں, پیغمبر اکرم تو ایک موقع دے رہے ہیں, جیسے سارے کافروں کو موقع دیا ہے ویسے ان کو بھی موقع دیا ہے, کہ اب بھی ریوزٹ کرو, ری تھنک کرو, اب بھی اگر تبدیل ہونے کے لیے تیار ہو, توبہ کرنے کے لیے تیار ہو, ایک موقع اور ہم تم کو دیتے ہیں. یہ پیغمبر اکرم کی اپروچ ہے جو وحی کے ماتحت ہے. اب یہ انسان کی مرضی ہے, چاہے تو وہ اس اپارچونیٹی کو واقعی کیپیٹلائز کرے اور اس کے ذریعے سے اپنے آپ کو تبدیل کر لے, جس کا مظاہرہ بعض کیسز کے اندر ہوا, کم ہے مگر ایسے کیسز ہیں. میں آپ کی خدمت میں عرض کروں, یہاں پر بہت سارے ہمارے نوجوان دوست ہیں, وہ اعتراض کریں گے ضرورت کیا تھی کہ پیغمبر اکرم ان کو یہ موقع دیتے. اگر ضرورت نہیں تھی تو پھر آپ مجھے بتائیے ہر ہر کیسے بنے گا. اگر کسی کو موقع نہ دیا جائے تو پھر ہر کو ہر بننے کا موقع کیسے ملے گا؟ زہیر ابن قین کو زہیر ابن قین بننے کا موقع کیسے ملے گا؟ پھر تو ہونا یہ چاہیے تھا کہ ابلیس کو بھی مہلت نہیں ملنی چاہیے تھی. پروردگار عالم کا ڈیزائن یہ نہیں ہے, یہ وہ بنیادی غلطی ہے جو اس دنیا کے نظام کو سمجھنے کے حوالے سے عام طور پر ہمارے نوجوان کرتے ہیں, اور ان کا کرنا حق ہے. جب تک وہ قرآن مجید کو اور نہج البلاغہ کو اور دیگر جو ہمارے منابع ہیں ان کو نہیں پڑھیں گے, وہ نہیں سمجھ پائیں گے کہ اس دنیا کا ڈیزائن کیا ہے. دیکھیں برادران عزیز, اس کا کوئی مطلب نہیں ہے کہ ہم جیکٹ کیوں پہنے, گرمی میں بھی تو نہیں پہنتے. ارے بھائی, گرمی میں گرمی کا موسم ہوتا ہے, سردی میں سردی کا موسم ہوتا ہے. ڈیزائن یہ ہے کہ گرمی کے بعد سردی بھی آئے گی, البتہ کراچی میں تو کم ہی آئے گی, مگر جتنی بھی آئے گی بہرحال سردی آئے گی. تو جب سردی کا موسم ہوگا تو اس کے تقاضے کے مطابق لباس پہنا جائے گا, جب گرمی ہوگی تو اس کے تقاضے کے مطابق لباس پہنا ہی جائے گا. ایسا ہوگا یا نہیں ہوگا؟ آپ کی غذا بدل جائے گی, آپ کا لباس بدل جائے گا. سخت سردی ہے, آپ دیکھ لیجئے آپ کی غذا اور ہو جاتی ہے, گرمی ہے آپ کی غذا اور ہو جاتی ہے, بدل جاتی ہے. اسی طریقے سے
बहुत से इलाके हैं जहाँ पर एयर कंडीशन ज़्यादा इस्तेमाल होते हैं, बहुत से इलाके हैं जहाँ पर एयर कंडीशन का असलन इस्तेमाल नहीं है, वहाँ पर हीटर लगाए जाते हैं। आप गिलगित बल्तिस्तान के अंदर क्या एयर कंडीशन लेकर जाएंगे? जाहिर है कि वहाँ पर हीटर की ज़रूरत होगी। यहाँ शहर कराची के अंदर हीटर तो बराए नाम ही इस्तेमाल होता है, यहाँ पर एयर कंडीशन इस्तेमाल होगा। ये कभी इलाके के एतबार से ज़रूरतें बदलती हैं, कभी मौसम के एतबार से ज़रूरत बदलती है। तो हम करते क्या हैं, हम डिज़ाइन को समझते हैं कि क्या चीज़ें यहाँ पर, क्या फैक्टर्स हैं कि जो अपना रोल प्ले करते हैं, उसके मुताबिक हम अपने आप को ढालने की कोशिश करते हैं। जिस तरह से दुनिया के दीगर तमाम मामलात के अंदर हम परवरदिगार के डिज़ाइन को समझते हैं, उसी तरीके से दीनी एतबार से भी खुदा के डिज़ाइन को समझने की ज़रूरत है। दुरूद भेजिए मोहम्मद व आले मोहम्मद। इसी चीज़ को मैं आपकी खिदमत में दूसरे अंदाज से अर्ज करूँ कि परवरदिगार आलम का ये तरीक़ाकार नहीं है कि खुदावंद मुताल फौरन गिरफ्त में ले ले, ये परवरदिगार का अंदाज नहीं है। परवरदिगार आलम अगर फौरन गिरफ्त में ले ले या फौरन परवरदिगार आलम सवाब देना शुरू कर दे तो फिर इम्तिहान किस चीज़ का? आप मुझे इंसाफ से बताइए, अगर खुदावंद मुताल फौरन सवाब देना शुरू कर दे फिर इम्तिहान किस चीज़ का है? यानी मैं आपकी खिदमत में अर्ज करता हूँ, मुझे एक मिसाल का जवाब दीजिए, यानी इस मिसाल के ज़रिए से एक सवाल मैं आपके सामने रखता हूँ। और जाहिर है कि मेरे नौजवान दोस्त जो यहाँ पर मौजूद हैं वो मेरे असल मुखातब हैं कि मुझे एक बात बताइए, हमारा इसरार है कि सवाब फ़ौरन मिलना चाहिए, सवाब फ़ौरन मिलना चाहिए, सवाब फ़ौरन मिलना चाहिए। इतनी ज़हमतें उसने बर्दाश्त की, सवाब कहाँ मिलेगा? मैदान क़यामत। रिवॉर्ड कहाँ मिलेगा? मैदान क़यामत। ये सारी चीज़ें मैदान क़यामत में होने वाली हैं। जवाब जी हाँ, बिल्कुल मैदान क़यामत में होने वाली है। कि दुनिया में सेटिस्फेक्शन मिलेगा, बरकतें मिलेंगी, बेशक बाज़ औकात इंसान को कुछ मॉनेटरी बेनिफिट्स भी मिल जाएंगे ऐलान के बगैर। यानी ये होता ना कि ये ऐलान होता कि ये जो तुमने नेकी की थी उसका ये तुम्हें रिवॉर्ड मिला, एक इम्कान है कि शायद ये इस वजह से हुआ होगा, शायद ये इस वजह से हुआ होगा। कैटेगोरिकली नहीं बयान किया जाएगा, उसको कंसील्ड रखा गया परवरदिगार आलम की तरफ से। ये खुदा का डिज़ाइन और ये खुदा का निज़ाम। इंसान की नफसियात ये है कि वो ये कहता है कि नहीं, मुझे तो फौरन फ़ायदा चाहिए, मुझे फौरन फ़ायदा चाहिए, मुझे फौरन रिवॉर्ड चाहिए। ये इंसान की नफसियात है। अनवर मसूद साहब का एक शेर, एक कथा मुझे बहुत पसंद है। ज़ाहिर है कि वो मिज़ाहिया शायरी उनकी एक्सपर्टीज़ है। उन्होंने इस हकीकत को, इस इंसानी नफसियात को बयान करने के लिए कुछ मिसरे कहे, वो बहुत अच्छे मिसरे हैं। वो फरमाते हैं कि ये इंसान की जो नफसियात है कि फौरन फ़ायदा चाहिए, फौरन। एक बात बताइए, मैं कथा पढ़ता हूँ आपके सामने, मुझे एक बात बताइए, अगर कोई फजर की नमाज जमात के साथ पढ़े और घर जाए और तकिया उठाए और नीचे से $100 निकल आए, फिर इम्तिहान किस चीज़ का है? अगले दिन इतना रश होगा मस्जिद में कि आपको सड़क पर इंतज़ाम करना पड़ेगा। आज अगर किसी ने आज़ादारी की, मातम किया और घर गया और $300 उसके तकिए के नीचे से निकल आए, तो ये पूरा शहर कराची आपको आज़ादार नज़र आएगा। वैसे भी आज़ादार है, लेकिन ये कि मसलन उस तरीके से आज़ादारी करता हुआ नज़र आएगा जिस तरह से मोमिनीन कर रहे हैं। फिर ना कोई बिदत का फतवा होगा, ना कोई शिर्क का फतवा होगा। वजह क्या है कि फिर तो इम्तिहान ख़त्म हो गया अगर रिवॉर्ड फ़ौरन मिलने लगा। अनवर मसूद साहब ने कहा कि इस ईद पे कुर्बान किया मैंने जो दुम्बा, इस ईद पे कुर्बान किया मैंने जो दुम्बा, इस नेक अमल का मेरे मौला मुझे फल दे। इस ईद पे कुर्बान किया मैंने जो दुम्बा, इस नेक अमल का मेरे मौला मुझे फल दे। या रब, में नहीं और किसी चीज़ का तालिब, जितना भी सवाब इसका है डॉलर में बदल दे। सवाल सिर्फ इतना है, जो बात उन्होंने कही मिजाज के साथ, ह्यूमर के साथ, लेकिन यकीन जानिए इंसानी नफसियात तो यही है, इंसानी नफसियात तो यही है। मगर मेरा सवाल है, अगर इस तरीके से परवरदिगार आलम करे तो फिर इम्तिहान किस चीज़ का है? और अब खुदा का जवाब सुनिए। कुरान मजीद में परवरदिगार आलम सूरह यूनुस के अंदर ये इरशाद फरमाता है कि भाई तुम्हें सवाब की और इनाम की तो बहुत जल्दी है, ज़रा ये बताओ لو یعجل اللہ للناس شر استعجالہم بالخیر لقضی، جتنی جلدی تمہیں انعام کیے اگر تمہارے گناہوں پر اتنی ہی جلدی خدا عذاب نازل کرنا شروع کر دے، پھر کیا ہوگا؟ پھر کیا ہوگا؟ پھر کوئی بچے گا؟ پھر امتحان کا جو فلسفہ ہے وہ تو ختم ہی ہو گیا. امتحان کا تو فلسفہ یہ تھا کہ جو مدت امتحان ہے اس میں فیسیلیٹیٹ کیا جائے گا، لیکن نتیجہ فوراً نہیں دیا جائے گا. فیسیلیٹیٹ کیا جائے گا، تیاری کروائی جائے گی امتحان کی، بتایا جائے گا کہ یوں کر لو تو کامیاب ہو جاؤ گے، یوں کرو گے تو ناکام ہو جاؤ گے. لیکن اب آپ مجھے بتائیے کہ وہ 3 گھنٹے جو کمرہ امتحان میں ایک طالب علم بیٹھتا ہے، تو کیا اس کو یہ اختیار نہیں دیا جاتا؟ کوشچن پیپر آپ نے دے دیا، آنسر شیٹ اس کو دے دی، اب کوشچن پیپر کو وہ دیکھ رہا ہے اور آنسر شیٹ کو بھر رہا ہے. اس دوران اس کو اختیار ہے، کب تک؟ جتنی مہلت اس کو دی گئی ہے اس وقت تک اس کو حق ہے. وہ صحیح جواب لکھنا چاہے اس کو حق ہے، وہ غلط جواب لکھنا چاہے اس کو حق ہے. یعنی سمجھانے کے لیے عرض کر رہا ہوں، اس دوران اگر وہ انویجیلیٹر کا کارٹون بھی بنا دے تو اس کو روکا نہیں جائے گا. اگر اس دوران وہ ایگزامینر کو گالیاں بھی لکھ دے، جس نے بالآخر اس کتاب کو، اس کاپی کو اسیس کرنا ہے، چیک کرنا ہے، نمبر دینے، اگر وہ گالیاں بھی لکھ دے تو لکھ دے. اس دوران اس کو کیا کہا جائے؟ اس دوران اس کی مرضی ہے، جو کرنا چاہے وہ کرے. یہ جب تک مہلت اس کے پاس موجود ہے، جو ٹائم پیریڈ اس کے پاس موجود ہے، اس وقت تک اس کا ہاتھ نہیں روکا جائے گا. کبھی کبھی سمجھایا جائے گا کہ مائی ڈیئر یو آر میکنگ اے گریو مسٹیک، لیکن یہ نہیں ہوگا کہ اس کا ہاتھ روک لیا جائے، ورنہ پھر امتحان کا فلسفہ ختم ہو جائے گا. آپ نے غور فرمایا برادران عزیز، اس کا ایک بہت بڑا فائدہ یہ ہوتا ہے کہ اگر 3 گھنٹے ابھی پورے نہیں ہوئے اور 5 منٹ پہلے بھی یہ کسی غلط جواب کو مٹا کر صحیح لکھنا چاہے تو اس کو اختیار ہے. آپ اس کو اصلاح سے تعبیر کر لیجئے، اور دینی انداز میں اگر دیکھیں تو توبہ سے تعبیر کر لیجئے، اس کو اختیار ہے. وہ غلط جواب کو مٹا کر صحیح لکھنا چاہے تو کرے، اس کو اس بات کا اختیار ہے. کہ اب اگر سمجھ میں آ گیا کہ یہ غلط ہے، اس کو مٹا دے، صحیح لکھ دے. اگر امتحان کے مکمل ہونے سے 5 منٹ پہلے بھی یہ کام کر لیا تو پروردگار عالم اسے ناکام ڈکلیئر کرنے میں جلدی نہیں کرے گا. حور کا کیس یہی تھا، ورنہ آپ دیکھیں تو پہلے تو بڑے غلط جوابات لکھیں، صحیح جوابات تو نہیں لکھیں، بڑے غلط جوابات لکھیں. تو وہ جو غلط جوابات لکھے ہیں ان کو کریکٹ کرنے کی اپورچونیٹی موقع موجود ہے. کب تک؟ جب تک زندگی کی مہلت موجود ہے. اگر زندگی کی مہلت مکمل ہو گئی تو پھر گنجائش ختم، پھر تو وہاں پر شرمندگی کے ساتھ پوچھا جائے گا، اب بتاؤ لمن الملک الیوم، بڑے با اختیار بن رہے تھے، اب بتاؤ ملک کس کا ہے، اب بتاؤ اقتدار کس کا ہے. آپ نے غور فرمایا برادران عزیز کہ یہ وہ بنیادی نکات ہیں کہ جن کو سمجھنا بہت ضروری ہے. اگر یزید کی اس فلسفی کو قبول کر لیا جائے، ایک طرف پروردگار عالم کا جو نظام اور انتظام ہے وہ آپ نے سمجھا، کہ ابو سفیان نے دوسرے ان کو بھی موقع دیا جائے گا، پروردگار عالم کی طرف سے ڈیزائن یہی ہے کہ ایک موقع دیا گیا، اب وہ اس کو کیپیٹلائز نہ کر سکیں، وہ اس کو صحیح استعمال نہ کر سکیں، وہ سمجھیں کہ یہ ہمیں موقع ملا ہے کہ ہم اور کھل کھیلیں، ہم اور زیادہ فساد برپا کریں، تو اس کا مطلب تو یہ ہے کہ وہ اور اپنے گناہوں کے اندر اضافہ کرنا چاہتے ہیں، وہ کر لیں. کیا یہ سمجھتے ہیں کہ ان یسبقونا، پروردگار عالم قرآن مجید کے اندر سورہ عنکبوت کے اندر کہتا ہے کہ ان کا کیا گمان ہے کہ یہ خدا کو ہرا سکتے ہیں؟ خدا کو کوئی اس قسم کا اندیشہ نہیں ہے کہ پروردگار عالم کے مملکت کی حدود سے کوئی فرار اختیار کر سکتا ہے. یہ خود دعائے کمیل کے اندر جو امیر المومنین نے سمجھا کہ لا یمکن الفرار من حکومتک، کہ اے پروردگار تیری حکومت اور تیری مملکت کی کوئی سرحد ہی نہیں ہے کہ جہاں سے فرار کا کوئی امکان ہو. آپ نے غور فرمایا برادران عزیز، یہ وہ بنیادی نکات ہیں. آپ دیکھیں، ایک طرف پروردگار عالم نے اس مہلت کے ساتھ لوگوں کو اپورچونیٹی دی، ہدایت کے ذریعے سے فیسیلیٹیٹ کیا، اور اب امتحان تو جاری اور ساری ہے، امتحان تو مسلسل ہو رہا ہے. کون اس امتحان کے اندر کامیاب ہوتا ہے، کون اس امتحان کے اندر ناکام ہوتا ہے، کون امتحان کی مدت مکمل ہونے سے جسٹ پہلے بھی توبہ کر لے، مگر اتنا وہ یاد رکھے، اسٹچ ان ٹائم سیوز نائن. وقت پر اگر ایک ٹانکا لگا لیا تو 9 ٹانکے نہیں لگانے پڑیں گے. جس نے جتنے جلد اس بات کو سمجھ لیا بعد میں زحمت اتنی ہی کم ہوگی, ورنہ بعد میں زحمتیں بڑھتی چلی جائیں گی. آپ توابین کے کیس کو دیکھ لیجئے, توابین کی جو تحریک ہے وہ کہہ یہ رہے ہیں کہ ہم توبہ کرنے والے ہیں, تو ان کو پرائز زیادہ پے کرنی پڑی ہے. وہ کربلا نہیں پہنچے, جان بوجھ کر نہیں پہنچے. جب وہ کربلا نہیں پہنچے ہیں اور صحیح وقت پر ایک اسٹچ نہیں لگایا, تو پھر دیکھ لیجئے کہ بعد میں کتنی بڑی پرائز ان کو پے کرنا پڑی. آپ عمر سعد کے کیس کو دیکھ لیجئے, آپ کو وہاں پر بھی یہ نظر آئے گا. عمر سعد کا ایشو یہی تھا کہ میں کیا کروں, مجھے معلوم ہے کہ اگر میں حسین کے مقابلے پر تلوار کھینچتا ہوں تو اس کا نتیجہ کیا نکلے گا, اس کا نتیجہ جہنم ہے. یہ مجھے معلوم ہے کہ جنت نہیں ملے گی, پھر میں جہنم میں جاؤں گا. لیکن میں کیا کروں, اگر میں تلوار نہیں کھینچتا تو پھر یہ رے کی حکومت مجھ سے چھین لی جائے گی, اور رے کی حکومت نقد, جنت ادھار ہے. اور کوئی عقل مند انسان کیش چھوڑ کر کریڈٹ کو ایکسیپٹ نہیں کرتا. سبحان اللہ, آخر تو کاروباری ہے, آخر تو کاروباری ہے. کیا لانگ ٹرم ویژن ہے, کتنا شارٹ ٹرم ہے؟ وہ کہتا ہے کہ یہاں پر مجھے رے کی حکومت چاہیے کیونکہ یہ فوری مل رہی ہے. وہی میں نے آپ سے عرض کیا کہ اگر فوری فوری انعام اور ثواب ملنے لگے تو پھر تو امتحان ختم ہے. پروردگار عالم نے کہا کہ نہیں, یو نیڈ ٹو ویٹ, آپ کو ویٹ کرنا پڑے گا, انتظار کرنا پڑے گا. راضی ہیں کہ نہیں راضی ہیں, تو لو رے کی حکومت, جاؤ خوش رہو اپنے خرچے پر. بعض معذرت معذرت کر کے عوامی زبان میں کچھ باتیں میں نے عرض کر دیا آپ کی خدمت میں, لیکن آپ دیکھیے گا, میں اکثر عمر سعد کے کیس میں پیغمبر اکرم ختمی مرتبت احمد مشتبہ گھڑی دے مجھے پیغمبر اکرم کی وہ حدیث یاد آتی ہے کہ جس میں پیغمبر اکرم بات ارشاد فرماتے ہیں, وہ کہتے ہیں کہ شر الناس من باع آخرتہ بدنیا, کہ بدترین انسان وہ ہے کہ جو اپنی دنیا کو حاصل کرنے کے لیے اپنی آخرت بیچ دے. شر الناس, یہ انسانوں میں بدترین ہے. شر, شر کا مطلب ہوتا ہے بدترین, سپرلیٹیو ڈگری. جیسے خیر ہے, خیر کا مطلب ہوتا ہے بہترین, شر کا مطلب ہے بدترین. شر الناس, لوگوں میں بدترین وہ ہے, من باع آخرتہ بدنیا, جو اپنی آخرت کو بیچ کر اپنی دنیا خرید لے, کہ یہ بدترین ہے. وشر من ذالک, پھر اس کے بعد پیغمبر فرماتے ہیں اور اس سے بھی بدتر وہ ہے. اس کا کوئی مطلب ہے؟ جب بدترین کہہ دیا تو سپرلیٹیو ڈگری ہے. سپرلیٹیو ڈگری کے اوپر پھر اور کیا ہوتا ہے؟ یعنی جب آپ نے بیسٹ کہہ دیا تو بیسٹ کے اوپر کیا ہوتا ہے؟ جب آپ نے کہہ دیا ورسٹ تو ورسٹ سے نیچے پھر کیا ہوتا ہے؟ یہ اس وقت ہم کو سمجھ میں آیا جب ہم لوگ مارکیٹنگ پڑھ رہے تھے یونیورسٹی کے اندر. یہ مارکیٹنگ ٹیکٹکس ہوتی ہیں کہ جس کے ذریعے سے اٹینشن کو کیپچر کیا جاتا ہے. کہ اگر یہ کہہ دیا جائے بیٹر دین دا بیسٹ, تو انسان ایک مرحلے کے لیے سوچنے پر مجبور ہو جائے گا کہ یار اس سے بھی کوئی بہتر ہو سکتا ہے, اور پھر اس پروڈکٹ کو انٹروڈیوس کیا جائے. کہ بیٹر دین دا بیسٹ یا ورس دین دا ورسٹ, یہ تعبیرات استعمال ہوتی ہیں. یہ بلاغت میں بھی, عربی زبان کے اندر بھی ہے کہ وہ شر من ذالک, کہ یہ تو بدترین ہے. کون؟ کہ جو اپنی آخرت کو بیچ کر اپنی دنیا کو حاصل کرے. پیغمبر فرماتے ہیں وہ شر من ذالک, اس سے بھی بدتر وہ ہے, من باع آخرتہ بدنیا غیر ہی, جو اپنی آخرت کو بیچ کر اپنی دنیا نہیں دوسرے کی دنیا خریدے. کہ وہ اس سے بھی گیا گزرا ہے, وہ اس سے بھی بدتر ہے. آپ ذرا عمر سعد کے کیس کو دیکھیے. عمر سعد جب یہ کہتا ہے کہ مجھے معلوم ہے کہ میں جہنم میں جاؤں گا اگر میں حسین کے مقابلے پر گیا, مگر میں کیا کروں, رے کی حکومت میری آنکھوں کی ٹھنڈک ہے. اس کا مطلب کیا ہے؟ اپنی آخرت کو بیچ کر اپنی دنیا خریدنا چاہتا ہے. یہ بنا بدترین پیغمبر اکرم کی تعبیر میں. مگر جب وہ کربلا پہنچا ہے اور اب امام حسین نے اس سے یہ کہا کہ عمر سعد, میں تجھے بتا رہا ہوں, تجھے رے کی گندم نصیب نہیں ہوگی. یہ تو علم امامت کا اظہار ہو گیا نا. کہ عمر ساتھ تجھے رے کی حکومت نصیب نہیں ہوگی. اس کا مطلب کیا ہے کہ اگر تو اپنی آخرت بیچ کر اپنی دنیا خریدنا چاہتا تھا تو بیویر کہ تجھے تیری دنیا ملنے والی نہیں ہے. اس نے کیا کہا اس مقابلے میں؟ امام حسین کے اس جملے کے جواب میں اس نے کیا کہا؟ اس نے کہا فرزند رسول اگر گندم نہیں ملے گی تو میں رے کی جو پر گزارا کر دوں گا. یہ ہے بے شرمی کا جملہ. پیغمبر اکرم کی حدیث کے دوسرے جملے کا اب مصداق بنا ہے عمر صاحب. تو پیغمبر نے کہا کہ اس سے بدتر وہ ہے کہ جو اپنی آخرت کو بیچے اور اپنی دنیا نہ خریدے کسی اور کی دنیا خریدے. جب امام حسین نے بتا دیا کہ تجھے رے کی گندم نہیں ملنے والی, اس کا مطلب کیا ہے کہ جو رے کے تیرے پلانز ہیں وہ سب کے سب ملیامیٹ ہونے والے ہیں, ان میں سے کوئی ایک بھی مٹریلائز نہیں ہونے والا. اب اس کا مطلب یہ ہے کہ عمر سعد اس کربلا کی جنگ کے بعد رے کی حکومت حاصل نہیں کر پائے. اب اگر وہ حسین مظلوم کے خلاف تلوار کھینچ رہا ہے تو ابن زیاد کی دنیا کے لیے, یزید کی دنیا کے لیے, بنو امیہ کی دنیا کے لیے. پیغمبر اکرم فرماتے ہیں کہ بدترین سے بھی بدتر وہ ہے کہ جو اپنی آخرت کو بیچ دے اپنی دنیا کے لیے نہیں کسی اور کی دنیا کے لیے. خدا ہی ملا نہ وصال سن, کچھ بھی تو نہیں ملا, ذلیل ہو کر رہ گیا. آپ نے غور فرمایا برادران عزیز, اس پورے سیناریو کو اپنے ذہن میں رکھیے اور اب واپس آئیے. یزید جب تنزن ان آیتوں کو پیش کرتا ہے کہ جس قرآن کو میں تو مانتا ہی نہیں ہوں, میرے آبا و اجداد نے تو ساری محنتیں اس لیے کی تھی کہ کسی طریقے سے پیغمبر اکرم کی رسالت اسٹیبلش نہ ہونے پائے, پیغمبر اکرم کی رسالت خاتمہ ہو جائے, ساری زحمتیں برداشت کی میرے آبا و اجداد نے. یعنی اس کے اینگل سے دیکھیے کہ میرے آبا و اجداد گئے بدر میں ان لوگوں سے لڑنے کے لیے, احد میں گئے ان لوگوں سے لڑنے کے لیے, تاکہ کسی طریقے سے مصطفیٰ کی رسالت کا خاتمہ ہو جائے. جب ان کی شخصیت ختم ہو جائے گی تو ان کی رسالت بھی ختم ہو جائے گی, ان کا پیغام بھی ختم ہو جائے گا. یہ اس کا ایجنڈا ہے. کا درمیان میں ایک بہت بڑا پیچ ایسا آیا کہ ہمیں نقاب اسلام ڈالنی پڑی. میں عرض یہ کر رہا تھا کہ معاویہ ہمت نہیں تھی اس کی کہ وہ کسی جمعے کے خطبے کے اندر یہ جملہ کہہ دے. ان لوگوں نے جو اپنا ٹارگیٹ بنایا وہ کیا تھا کہ اگر ہم پیغمبر اکرم پر براہ راست حملہ نہیں کر سکتے نقاب اسلام کی وجہ سے تو ہمیں انڈائریکٹلی رسالت کو نقصان پہنچا. فرنٹ پر کون ہے, کون پہلا نشانہ بنے گا جس نے ساری زندگی پیغمبر اکرم کا دفاع کیا, ایک ایک کر کے ان سب کو نشانہ بنایا گیا. آپ اندازہ کریں کیا وجہ ہے کہ برساں برس تک ممبروں پر حضرت علی کو لعنت کی جا رہی ہے, کیوں گالیاں دی جا رہی ہیں؟ پیغمبر اکرم کا دفاع کرنے والا کون تھا؟ علی ابن ابی طالب. کہ ان پر تو بس نہیں چل پا رہا, پیغمبر اکرم کے خلاف ہرزہ سرائی کریں وہ تو بظاہر جتنے بھی مسلمان ہیں وہ سب کے سب منحرف ہو جائیں گے, کیونکہ یہ سارے معاملات تو عوام الناس ہی کی معصومیت کے ذریعے سے آگے بڑھ رہے ہیں, ان کو تو پتہ ہی نہیں ہے. جس رسول کی رسالت کا کلمہ اسٹیبلش ہو چکا ہے اگر اسی کو اس وقت ہم ڈس اون کر دیتے ہیں تو نتیجہ کیا نکلے گا؟ نتیجہ یہ نکلے گا کہ جو ہماری ظاہری خلافت ہے وہ بھی ختم ہو جائے گی. لہذا یہ تو ہم نہیں کر سکتے. نشانہ کس کو بنایا جائے؟ کا نشانہ بنایا جائے علی ابن ابی طالب کو. مولا کائنات کو گالیاں دلوائی جا رہی ہیں, لعنتیں کروائی جا رہی ہیں, جمعے کا خطبہ مکمل نہیں ہوتا جب تک امیر المومنین کو برا بھلا نہ کہا جائے. اس کے ذریعے سے اس بغض کا اظہار کیا جاتا ہے, اس کے ذریعے سے جو اندر کا خوبصورت باطن ہے اس کو ظاہر ہونے کا موقع مل رہا ہے. آج بھی آپ جو خطبے سنتے ہیں جمعے کے تو آپ دیکھیے گا, سنیے گا, اس کا اختتام ہوتا ہے ایک آیت پر جو سورہ نحل کی ہے, ان اللہ یأمر بالعدل والاحسان, اور آیت آگے بڑھتی ہے یقیناً اللہ حکم دیتا ہے عدل کا اور احسان کا. جس جگہ پر یہ آیت پڑھی جاتی ہے اسی جگہ پر اسی مقام پر مولا کائنات کو گالیاں دی جاتی تھیں. یعنی اگر کوئی یہ پوچھے کہ صاحب کس جگہ پر کس موقع پر, کوئی خاص موقع تھا؟ جی ہاں یہ موقع تھا کہ جہاں پر خطبہ کنکلوڈ ہوتا ہے اس موقع پر جب تک مولا کائنات کو گالیاں نہ دی جائیں وہ خطبہ کنکلوڈ نہیں ہوتا تھا. یہ عمر ابن عبدالعزیز کے نیکیوں میں سے ایک نیکی ہے کہ اس نے جب اس بدعت کا خاتمہ کیا تو اس کے بعد لوگوں کو اور خطیبوں کو جتنے بھی تھے ان سب کو حکم دیا گیا کہ جمعہ کا خطبہ مولا کائنات پر گالیوں پر ختم نہیں ہوگا بلکہ قرآن مجید کی یہ آیت پڑھی جائے گی، ان اللہ یامر بالعدل والاحسان. ایک طرف آپ دیکھیں گے مولا کائنات کو نشانہ بنایا گیا، ون پیغمبر اکرم کا دفاع اور کس نے کیا تھا؟ جناب ابو طالب. سخت ترین روایتیں آپ کو فیبریکیٹ ہوتی بھی نظر آئیں گی کہ جس کے ذریعے سے یہ اسٹیبلش کیا جائے، بھائی مسلمان تو تھے ہی نہیں، وہ کافر تھے. اب اس وقت کہاں ہے کہ جہنم میں معاذ اللہ، اور پوری تفصیلات کے ساتھ کہ جہنم میں یہ عذاب ان کے اوپر ہو رہا ہے اور یہ ہو رہا ہے اور وہ ہو رہا ہے، یہ ساری تفصیلات آپ کو ملیں گی. یہ سارا فیبریکیشن کیوں ہو رہا ہے؟ پیغمبر اکرم پر بس نہیں چل رہا. جب پیغمبر اکرم پر بس نہیں چل رہا تو کس کو نشانہ بنایا جائے؟ جنہوں نے پیغمبر اکرم کا ساتھ دیا. اسی طریقے سے جناب خدیجہ سلام اللہ علیہ. ورنہ آپ انصاف سے مجھے بتائیے کہ وہ کون سی زوجہ رسول ہیں کہ جنہوں نے سب سے زیادہ وقت گزارا پیغمبر اکرم کے ساتھ؟ وہ جناب خدیجہ. کس نے پیغمبر اکرم کا سب سے زیادہ ساتھ دیا؟ جناب خدیجہ. مال کس نے خرچ کیا؟ جناب خدیجہ. اور پھر اس کے بعد آپ کمپیر کریں کہ ان کا ذکر کتنا ہوتا ہے اور دوسروں کا ذکر کتنا ہوتا ہے. میں نام نہیں لے رہا، آپ خود اندازہ کر لیں کیا وجہ کیا ہے. وجہ ایک ہی ہے، کس کس نے مصطفیٰ کا کتنا ساتھ دیا. جس نے مصطفیٰ کا جتنا ساتھ دیا اس کا اتنا ہی زیادہ کریکٹر اسیسینیشن ہوگا، اتنا ہی زیادہ اس کے اوپر اٹیک کیا جائے گا، اس کو اتنا ہی ڈیگریڈ کیا جائے، اتنا ہی ڈسگریسفل ایٹیچیوڈ اس کے ساتھ یہ ہوگا. آپ کو نظر آئے گا. میں آپ کی خدمت میں عرض کرتا ہوں، مجھے بتائیے کچھ افراد وہ ہیں کہ جن کے اوپر گرد و غبار ڈالا گیا، اور کچھ وہ ہیں کہ جن کو منو مٹی تلے دفن کر دیا گیا، ان کا آپ کبھی نام بھی نہیں سنیں گے. یعنی آپ جو احباب یہاں پر تشریف فرمائے، آپ نے کتنی مرتبہ جناب ابو دجانہ انصاری کا نام سنا؟ یہ بھی پیغمبر اکرم کے صحابی تھے. ابو دجانہ انصاری رضی اللہ تعالی عنہ، یہ پیغمبر اکرم کے صحابی تھے. کتنا ان کا ذکر آتا ہے؟ غزوہ احد میں شہید ہونے والوں میں یہ بھی شامل ہے. پیغمبر اکرم کا ساتھ دینے والے جو نہیں بھاگے، میدان میں ڈٹ کر مقابلہ کیا، ان میں ابو دجانہ شامل ہے. نام بھی نہیں آئے گا، کبھی ان کا ذکر بھی نہیں آئے گا. وجہ، پیغمبر اکرم کا ساتھ دیا ٹو دا ایکسٹینٹ کہ مولا کائنات کہا کرتے تھے کہ اگر ابو دجانہ جیسے افراد زندہ ہوتے تو کسی کی مجال نہیں تھی کہ میرا حق مجھ سے چھین لیتا. تو اب اگر ایسے افراد ہیں جو علی والے ہیں تو آپ ان کا ذکر سنیں گے؟ ان کا ذکر نہیں آئے گا. ایک طرف آل محمد کا ذکر، اسے ختم کیا جائے، جنہوں نے آل محمد کا ساتھ دیا ان کا ذکر ختم کیا جائے. یعنی اس کو آپ اتنا لائٹلی کبھی مت لیجئے گا کہ پیغمبر اکرم کے بعد صحابہ کرام میں سے کسی کے بیٹے کا نام علی نہیں ہے، کسی کے بیٹے کا نام حسن نہیں ہے، کسی کے بیٹے کا نام حسین نہیں ہے، کسی کے بیٹے کا نام حمزہ نہیں ہے، کسی کے بیٹے کا نام جعفر نہیں ہے. اور ایک نسل نہیں، کئی نسلیں ایسی گزر گئیں. خاندان اہل بیت میں آپ کو نام ملیں گے، مگر خاندان اہل بیت سے ہٹ کر اگر آپ دیکھیں تو صحابہ میں تابعین میں کہاں ہیں؟ یہ نام علی کہاں ہے؟ نام حسن کہاں ہے؟ حسین کہاں ہے؟ جعفر کہاں ہے؟ حمزہ کہاں ہے؟ یہ نام بھی آپ کو نہیں ملیں گے. حجاج بن یوسف کے زمانے میں آپ سب جانتے ہیں ایک باقاعدہ ایجنڈا تھا کہ اگر کسی نے اپنی اولاد کا نام علی رکھ دیا تو یہ اتنا بڑا جرم ہے کہ اس کو زندگی کا تو حق نہیں دیا جا سکتا، حق کے حیات اس سے چھینا جائے گا. یہ جو ایجنڈا ہے اس کو ایک طرف دیکھیں، اور پھر اس کے بعد پروردگار عالم کے ایجنڈے کو دیکھیں. خدا فرماتا ہے مکرو و مکر اللہ واللہ خیر الماکرین، کہ انہوں نے اپنا مکر کیا اور اللہ نے اپنی تدبیر کی، اور اللہ سے بڑھ کر تدبیر کرنے والا کون ہو سکتا ہے؟ یعنی معجزہ تو پھر اس کو کہتے ہیں نا کہ صدیاں گزر جائیں کوئی نام علی رکھ نہ سکے اور آج ہر دوسرے گھر میں علی نظر آئے، ہر دوسرے گھر میں حسن نظر آئے، ہر دوسرے گھر میں حسین نظر آئے. نے عزیز آپ نے, وہ جو ایک ایجنڈا تھا کہ ہمیں کسی طریقے سے پیغمبر اکرم کی رسالت کو ختم کرنا ہے. پہلے ہم نشانہ کس کو بنائیں؟ علی, اولاد علی جنہوں نے ان کا ساتھ دیا, ان کو. ان کو کب نشانہ بنایا جائے گا؟ کب وقت آئے گا؟ وقت آئے گا تب نشانہ بنایا جائے گا. یزید کی کیلکولیشن یہ تھی کہ اب وہ وقت آ گیا. امیر شام نے جس چیز کا نجی نشستوں کے اندر اظہار کیا تھا اور بھرپور اظہار کیا تھا, علامہ سید علی نقی نقن صاحب علی اللہ مقامہ کا ایک پورا آرٹیکل ہے بنو امیہ کے حوالے سے, وہ پڑھنے سے تعلق رکھتا ہے. اس میں ریفرنسز کے ساتھ انہوں نے اس بات کو ہائی لائٹ کیا کہ کسی نشست میں ایک شخص نے امیر شام سے یہ کہا کہ تو نے بنی ہاشم کو اتنا دیوار سے لگا دیا, اب تو ان مظالم کو ختم کر. بنی ہاشم کا مطلب سادات, دیوار سے لگا دیا, ظلم کیا, قتل کر دیا, ان کے اوپر مالی اعتبار سے آج کی اصطلاح میں کہوں کہ فائنینشیل سینکشنز لگا دیا, یہ سب کچھ کر دیا, اب تو وہ بیچارے بالکل ہی زمینگیر ہو گئے ہیں. اب تو ان کو کچھ فلیکسیبلٹی دے, اب تو ان کے لیے کچھ گنجائش پیدا کر, اب تو وہ اس قابل بھی نہیں رہے کہ تیرے مقابلے میں کھڑے ہو سکے. آپ کو معلوم ہے امیر شام نے کیا جواب دیا؟ امیر شام کا جواب یہ تھا, اس نے خلفاء کے ترتیب سے نام دیا, پہلے خلیفہ کا ذکر, خلیفہ کا ذکر کیا اور کہا کہ وہ بھی تھے, آئے اور چلے گئے. آج جب بات ہوتی ہے تو یہ کہا جاتا ہے کہ وہ بھی تھے, یعنی وہ سم تھنگ, بس اس سے زیادہ ذکر نہیں ہوتا. پھر اس کے بعد دوسرے خلیفہ کا نام لیا انہوں نے اور انہوں نے کہا کہ وہ بھی آئے اور انہوں نے یہ کام کیا اپنی دانش میں, اور پھر اس کے بعد وہ بھی چلے گئے اس دنیا سے. آج کبھی بات ہوتی ہے تو یہ کہا جاتا ہے کہ وہ بھی تھے, پھر اس کے بعد تیسرے خلیفہ کا ذکر کیا, وہ تو تھے بھی بنو امیہ سے, تو انہوں نے کہا کہ وہ بھی آئے اور انہوں نے بھی کچھ کام کیے. آج کبھی بات ہوتی ہے تو کہا جاتا ہے کہ وہ بھی تھے, بس اس سے زیادہ کچھ نہیں ہوتا. مگر یہ جو بنی ہاشم کی تم بات کر رہے ہو, تو ان کا سردار تو وہی مصطفیٰ, نعوذ باللہ من ذالک, نام بھی توہین کے ساتھ, کہ پیغمبر اکرم کہیے. ان سب کا ذکر آتا ہے تو کہا جاتا ہے وہ بھی تھے, اور جب اس کا ذکر آتا ہے تو کس طریقے سے کہ ہر نماز سے پہلے اذان دی جاتی ہے, اقامت کہی جاتی ہے, اور ہر مرتبہ کہا جاتا ہے اشہد ان محمد رسول اللہ. جب تک میں اس کو ختم نہیں کر لیتا تب تک مجھے چین نہیں ملے گا. تو ابھی کیا کر رہے ہیں؟ کہ اس پر بس نہیں چلتا, ابھی اس پر بس نہیں چلتا, تو جنہوں نے اس کا ساتھ دیا تھا اس کو ڈیگریڈ کیا جائے گا, ڈسگریس کیا جائے گا, ان کو لوگوں کے سامنے اس طریقے سے پورٹری کیا جائے کہ ان کے لیے کوئی نیک نامی باقی نہ بچے. یہ امیر شام یہ جملے ممبر پر نہیں کہہ پایا تھا, یہ یزید نے کہے. جب اس کو یہ لگا کہ ہاں اب یہ موقع آ گیا کہ ہم کھل کر اس بات کا اعلان کر دیں, اس لیے کہ اب ہمیں اپنی حکومت کو اسٹیبلش کرنے کے لیے مزید کسی اور سہارے کی ضرورت نہیں ہے, اب تو حسین کا سر میرے سامنے موجود ہے. اب وہ کھل کر کہتا ہے کہ لعبت ہاشم بالملک فلا خبر جاء ولا وحی نزل, کہ نہ کوئی فرشتہ آیا نہ کوئی وحی نازل ہوئی, کچھ نہیں ہوا. یہ سارے کا سارا ڈھونگ تھا بنی ہاشم کا ملک اور اقتدار حاصل کرنے کے لیے, ریلیجن کا ایک کارڈ تھا کہ جو انہوں نے استعمال کیا تھا. دوسری طرف آپ دیکھیں مولا کائنات جناب سیدہ سوال کرتے ہیں, اے ابو الحسن آپ خاموش ہیں, کوئی خاص وجہ؟ یہ مکالمہ کتنا قیمتی ہے کہ جناب سیدہ کے سوال کے ذریعے سے علی کو بولنے کا موقع ملا. مولا کہتے ہیں کہ یہ جو اذان آپ سن رہی ہیں, اس اذان کے اندر اشہد ان محمد رسول اللہ جو کہا جا رہا ہے, میں اس کو بچانے کے لیے خاموش ہوں, میں اپنی قربانی دے رہا ہوں اس کو بچانے کے لیے. جناب سیدہ جانتی ہیں, مگر اس مکالمے کے ذریعے سے یہ پیغام ہم تک پہنچا. ایک نمبر دو, کربلا کے واقعے کے بعد سید سجاد سے کسی نے سوال کیا, لمن الفتح, جیتا کون, جیتا کون؟ یہ سوال کرنے والا طنز کر رہا ہے. سید سجاد کا جواب کیا ہے؟ سید سجاد کا جواب یہ ہے کہ ابھی جب اذان ہو تو سن لینا, اگر یہ کہا جائے اشہد ان محمد رسول اللہ تو مان لینا حسین جیت گیا. غور فرمائے آپ نے, वहां पर एजेंडा क्या चल रहा है, यहां पर एजेंडा क्या चल रहा है, फिर उसके बाद सैयद सज्जाद पर हमारा सलाम। कि जब अपना तारुफ करवा रहे थे, उस तारुफ के दौरान आप जानते हैं कि खुतबा रोका गया, खुतबा काटा गया, किसके जरिए से? अजान के जरिए से। जितने कलमे हैं सब हक है, सैयद सज्जाद कहां रोक रहे हैं? कमाल नहीं है? यजीद ने कहा कि मोहसिन अजान कह, ताकि सैयद सज्जाद की बात को रोका जा सके, काटा जा सके। मोहसिन ने कहा अल्लाह अकबर। सैयद सज्जाद ने तबसरा किया है, रोका नहीं है। सैयद सज्जाद फरमाते ला शैया अकबर मिन अल्लाह, अल्लाह से बढ़कर कोई नहीं हो सकता, सवाल ही पैदा नहीं होता। मोहसिन ने कहा अशहदु अन ला इलाहा इल्लल्लाह, सैयद सज्जाद ने तबसरा किया है, रोका नहीं है। फरमाते हैं कि शहद बिहा शारी व दमी व लहमी, अल्लाह के सिवा कोई माबूद नहीं, मेरा रोम रोम गवाही देता है कि अल्लाह के सिवा कोई माबूद नहीं, मेरा गोश्त मेरी खाल मेरा खून गवाही देता है, खून का एक एक कतरा गवाही देता है अल्लाह के सिवा कोई माबूद नहीं। लेकिन जब मौजन ने कहा अशहदु अन्ना मोहम्मद रसूलुल्लाह, अब सैयद सज्जाद कहते हैं कुछ देर के लिए रुक। इल्तफता इला यजीद, और अब यजीद की तरफ रुक करके ये कहा मोहम्मद हाजा जद्दी अम जद्द, मुझे तो सिर्फ इतना बताइए मोहम्मद जिसकी रिसालत की गवाही दी जा रही है, कुछ दिन पहले दरबार के अंदर वो कह रहा था लैबत हाशिमु मिल मुल्क, इसका जवाब जनाब ज़ैनब ने दिया था दरबार के खुतबे में, कितना कमजोर हुआ कि अब अगर सैयद सज्जाद को रोकना भी है तो अजान कहलवा रहा है। वो अजान जिसे खत्म करना चाह रहा था, उसी अजान के जरिए से मजबूर हुआ कि अपनी बात को आगे बढ़ाए, और सैयद सज्जाद ने उसको भी उसके खिलाफ इस्तेमाल किया। मुझे तो सिर्फ इतना बताओ कि ये मोहम्मद जिसकी रिसालत की गवाही दी जा रही है, जद भी हम जद लोग, मेरे जद हैं या तेरे जद हैं? अगर तू ये कहे कि ये तेरे जद हैं, कज़िबता व कफरता, लफ्जों का इंतखाब तो आप देखिए, अगर तू कहे कि ये तेरे जद हैं, झूठ भी होगा कुफर भी होगा, और जबकि तुझे ये पता है कि वो मेरे जद हैं, फलिमा कतलता इतरता हूं, जब तुझे मालूम है कि वो मेरे जद हैं तो इतना बता के फिर उसी मोहम्मद की इतरत को क्यों कत्ल किया? दुनिया पूछती है कि यजीद कातिल था या नहीं था, मक्तूल के वारिस से तो पूछो कि वो अपने बाबा का कातिल किसको समझ रहा है। फलिमा कतल था इतना था, ए यजीद उसी मुस्तफ़ा की आल को कत्ल करता है और फिर मुस्तफ़ा की रसालत की गवाही छः माना जा रहा है। मगर ये वाकया हुसैनी तबलीग का शबाब अपना उरूज के जालिम के शहर में मजलूम ने अपने जद के नाम को वो रिफअत अता की कि जहाँ कुछ देर पहले वो कह रहा था कि कोई वही नाजिल नहीं हुई, और अब ये ऐलान हो रहा है अशहदु अन्ना मुहम्मद रसूलुल्लाह। ये एक फतह का ऐलान, और दूसरा फतह का ऐलान जनाब ज़ैनब के ज़रिए से, साल भर की क़ैद के बाद, साल भर की कैद के बाद फिर जब रिहाई पर मजबूर हुआ है, अल्लामा रशीद तुराबी अलल्लाहु मकामहू, क्या कहना, वो पढ़ा करते थे कि इतना मजबूर हो चुका था यजीद के शाम की औरतें आती थी जिंदान के पास और उस बच्ची से बातें किया करती थी। बच्ची तो भी 3-4 साल की बच्ची है, बच्चों का जो अंदाज होता है, शाम की औरतें आती थी बात करती थी और बताओ, तो बताती थी कि मेरे बाबा मुझसे बड़ा प्यार किया करते थे, मुझे अपने सीने पर सुलाया करते थे। कहा और कौन था तुम्हारे घर में? कहा एक मेरे चाचा भी थे, अब्बास नाम था उनका, वो मेरे दादा की शबीह थे, वो बिल्कुल अली मुर्तजा जैसे थे। कहा और कौन था? एक मेरे बड़े भाई थे, उनका नाम अली अकबर था, तो उनको सब शबीह रसूल कहते थे। वो बच्ची बातें किया करती थी, मेरे बाबा ये कहा करते थे, मेरे बाबा यूं कहा करते थे, मेरे चाचा यूं कहा करते थे, इस तरह से मेरे नाज उठाते थे, मैं उनकी लाडली थी, ये सारी बातें वो बच्ची किया करती थी। वो शाम की औरतें, उनके दिल नरम हो चुके थे, वो जो वहाँ पर आया करती थी, आज़ादारी की ताकत है, کہ جب ان مظلوموں کا ذکر ہوتا ہے دل نرم پڑ جاتے ہیں. ایک دن جب وہ شام کی عورتیں آئیں اور انہوں نے سوال کیا کہ کیا وجہ ہے کہ آج وہ بچی باہر نہیں آئی, تو اب داروغہ زندان اس کے دل کی بھی عجیب کیفیت ہو چکی. وہ کہتا ہے شام کی عورتوں انتظار مت کرنا, وہ بچی نہیں آئے گی. شام کی عورتیں سوال, وہ بچی کیوں نہیں آئے گی؟ کہا بچی مر گئی. کہا وہ بچی مر گئی؟ کہا کب مر گئی؟ کہا رات میں مر گئی. کہا اس کا جنازہ کہاں ہے؟ کہا دفنا دیا گیا. کہا کہاں دفنایا گیا؟ کہا زندان ہی میں اس کی قبر بنائی گئی. خدا کا شکر ہے کہ شام کی عورتوں نے سوال نہیں کیا کہ زندان میں قبر کیسے بنائی گئی. یہ کوئی سید سجاد کے دل سے پوچھے کہ کس طرح سے اس معصومہ کی قبر بنائی گئی, یہ کوئی رباب سے پوچھے کہ کس طرح سے اس بیٹی کو دفن ہوتے ہوئے دیکھا, یہ کوئی جناب زینب سے پوچھے کہ کس طریقے سے اس بھتیجی کو دفن ہوتے ہوئے دیکھا. مگر عزیزان واقعا یہ بہت سخت ہے, بہت سخت ہے کہ شام کی عورتیں پھر آتی ہیں اپنے مردوں کے پاس اور آ کر یہ کہتی ہیں کہ اگر تم سے کچھ نہیں ہوتا تو یہ ہماری چوڑیاں تم پہنو اور اپنی تلواریں ہم کو دو. شام کے وہ مرد وہ بھی مجبور ہوئے اور انہوں نے تلواریں لے کر یزید کے محل کا محاصرہ کر لیا. اے یزید, اب اگر آل محمد کو رہا نہیں کیا تو یہ تلواریں تیرے خلاف اٹھیں گی, تیرے خلاف کھینچیں گی. یہ کوئی انقلاب ہے؟ چھوٹا انقلاب ہے جس کے بعد یزید مجبور ہوا ہے کہ وہ آل محمد کو رہا کرے؟ یہ اتنی آسانی سے نہیں ہوا ہے, یہ اتنی آسانی سے نہیں ہوا. عزیزان باقاعدہ ہم دیکھتے ہیں کہ ایک سلسلہ ہے, سلسلہ مسلسل نظر آتا ہے کہ جس کے اندر لوگ تبدیل ہو رہے ہیں. اور سید سجاد کو بلایا گیا اور جب سید سجاد کے پاس پیغام آیا کہ حاکم نے بلایا ہے تو جناب زینب آ کر لپٹ گئی. اے بیٹا میں اکیلے نہیں جانے دوں گا. ابو بھی اماں آپ پریشان نہ ہوں, میں آپ کو اطمینان دلاتا ہوں کہ اس وقت کوئی ایسے خطرے کی بات نہیں. جناب زینب ہٹی, سید سجاد ہتھ کڑیوں کو سنبھالے ہوئے یزید کے دربار میں گئے. اور جب یزید کے دربار میں گئے تو آج انداز بدلا ہوا ہے یزید کا, اتنا کمزور ہو چکا ہے. وہ کہتا ہے, اٹھ کر استقبال کرتا ہے, وہ کہتا ہے فرزند رسول آئیے میرے ساتھ تخت پر بیٹھیے. میرے ساتھ تخت پر بیٹھیے. سید سجاد نے یزید کو مخاطب کر کے کہا, اے یزید اس تخت پر کم از کم میں تو نہیں بیٹھ سکتا. کہا فرزند رسول کیوں نہیں بیٹھ سکتے, آئیے میرے ساتھ تشریف رکھیے. کہا یزید تو بھول سکتا ہے مگر میں تو نہیں بھول سکتا. ہو سکتا ہے کہ تو نے فراموش کر دیا ہو مگر میں تو فراموش نہیں کر سکتا. کہاں, بہت دنوں کی بات ہے, چند دنوں پہلے کی تو بات ہے کہ جب اسی دربار کے اندر ہمیں لایا گیا تھا اور یہیں جس تخت پر تو بیٹھا ہوا ہے اسی تخت کے نیچے ایک تشت پڑا ہوا تھا جس میں میرے بابا کا سر, اسی تخت پر تو بیٹھا ہوا تھا, تیرے ہاتھ میں چھڑی تھی اور تو اس چھڑی سے میرے بابا کے لبوں اور دندان کے ساتھ گستاخی کر رہا تھا. تو بھول سکتا ہے میں تو نہیں بھول سکتا. کہ فرزند رسول جو ہوا سو ہوا, بہرحال میں نے اب آپ لوگوں کو آزاد کرنے کا فیصلہ کیا ہے. سید سجاد کہتے ہیں کربلا کے بعد میں نے کوئی فیصلہ اپنی پھوپھی سے پوچھے بغیر نہیں کیا. فیصلہ تو اب پھوپھی کریں گی کہ کیا کرنا ہے. سید سجاد آئے, جناب زینب کو بتایا. اب جناب زینب کا جو بصیرت کا معاملہ ہے, آپ ذرا انصافاً مجھے بتائیے برادران عزیز, بھوک اور پیاس کربلا میں ختم نہیں ہوئی ہے. بھوک اور پیاس کربلا میں اپنے عروج پر تھی مگر کوفہ اور شام میں بھی یہ خانوادہ بھوکا اور پیاسا ہے. یہاں تک کہ ہمیں ملتا ہے کہ اسی دربار زندان شام میں جناب زینب بیٹھ کر نماز پڑھ رہی تھی, مستحب نمازیں نماز شب بیٹھ کر پڑھ رہی تھی. اور جب بیٹھ کر پڑھ رہی تو سید سجاد نے سوال کیا تھا, اے پھوپھی اماں آپ بیٹھ کر نماز پڑھ رہی ہیں؟ جناب زینب نے پہلے تو ٹالنے کی کوشش کی, بیٹا جانے دو کیا کرو گے پوچھ کر, مگر جب اصرار بڑھا تو جناب زینب نے کیا کہا؟ جناب زینب کہتی ہے, اے بیٹا جو دربار یزید سے کھانا اور پانی آتا ہے وہ اتنا کم ہوتا ہے کہ بچوں کو پورا نہیں ہو پاتا, میں اپنے حصے کی غذا بھی بچوں کو دے دیتا ہوں کہ میری سکینہ کچھ اور کھا لے, میرا باقر کچھ اور کھا لے. اب اس کے بعد بیٹا اب اتنی طاقت و توانائی نہیں رہی کہ زینب کھڑے ہو کر نماز پڑھ سکے. اب جناب زینب کے سامنے جب رہائی کی بات آئی ہے تو جناب زینب کو کیا کہنا چاہیے؟ جناب زینب کو کہنا چاہیے کہ پہلے تو ان لوگوں سے کہو کہ ہمارے لیے معقول غذا کا انتظام تو کرے, ہمارے بچے بھوکے پیاسے ہیں. مگر جناب زینب نے یہ نہیں کہا. جناب زینب کہتی ہیں, اے بیٹا پہلے تو ان سے کہو کہ ایک مکان خالی کریں, جہاں پر ہم اپنے پیاروں کو جی بھر کر رو سکیں، ان کی عزاداری کر سکیں۔ اے بیٹا تمہیں یاد ہے نا، کچھ بہت پرانی بات تو نہیں ہے، وہ بچی اسی زندان کے اندر جب اپنے بابا کو یاد کر کے کہتی تھی ہائے حسین، تو کوئی تازیانہ مارتا تھا، کوئی تماچا لگاتا۔ اے بیٹا پہلے ایک مکان کا انتظام کیا جائے، ہم اپنے پیاروں کو جی بھر کر رو سکیں، جو تبرکات لوٹے گئے ہیں وہ واپس دیے جائیں، اور پھر آخری چیز کہ ہمارے شہدا کے کٹے ہوئے سر بھی ہمیں لوٹائے، وہ بھی ہمیں لوٹائے جائیں۔ مکان کا انتظام کیا گیا، جناب زینب بھی وہاں پر آ گئی، تمام بیویاں بھی آ گئیں وہاں پر، اور شام کی عورتیں بھی آ گئیں۔ شام کی عورتیں تعزیت کے لیے، عزاداری میں شرکت کے لیے وہ بھی آ گئیں۔ اور اب جب تبرکات آنا شروع ہوئے اور ان کا ڈھیر لگایا گیا ہے، تو جناب زینب نے سب سے پہلے کس چیز کو اٹھایا؟ حضرت عباس کے علم، اور کہا کہ اے بیٹا سید سجاد، اس مکان کی چھت پر میرے عباس کا علم نصب کر۔ زینب حسین کا ماتم عباس کے علم کے سائے میں کرنا چاہتی ہے۔ دوسری چیز جو جناب زینب نے اٹھائی وہ کیا تھی؟ ایک خون بھرا کرتا، آنکھوں سے لگایا اور گریہ کرنے لگی۔ سید سجاد کہتے ہیں پھپھی اماں پہچانتی ہیں اس کرتے کو؟ کہا بیٹا میں نہ پہچانوں گی، ماں فاطمہ زہرا اس کرتے کو سیتی جاتی تھی اور روتی جاتی تھی، ماں کی وصیت تھی ہے زینب میں نہ ہوں گی جب حسین رخصت آخر کے لیے آئے۔ تو اپنے ہاتھوں سے یہ کرتا بھائی کو پہنا دینا، اور پھر جب سر آنا شروع ہوئے ہیں، لیلا نے اکبر کا سر اپنی آغوش میں لیا، فروا نے قاسم کا سر اپنی آغوش میں لیا، جناب ام کلثوم نے حضرت ابوالفضل عباس کا سر اپنی آغوش میں لیا، جب حسین کا سر آیا ساری بیویاں کھڑی ہو گئیں اور سب نے زیارت کا جملہ پڑھا السلام علیک یا ابا عبداللہ۔ زینب نے اپنی آغوش میں حسین کا سر لیا اور ماتم شروع کیے۔ ہر سر کسی نہ کسی بی بی کی آغوش میں تھا، مگر شام کی عورتوں نے دیکھا تو ننھے ننھے سر ایسے ہیں کہ جن کا کوئی ماتم نہیں کر رہا۔ زنا نے شام سوال کر دی، اے بیویوں کیا ان بچوں کی ماں زندہ نہیں ہے؟ جناب زینب کو جلال آیا، ارے یہ میرے لختے جگر ہیں، یہ میرے دل کے ٹکڑے اونو محمد ہیں، کہا بیوی پھر ان کا ماتم کیوں نہیں کرتی؟ اور اب جناب زینب کہتی ارے ان بچوں کو میں نے حسین پر صدقہ کر دیا، پہلے اپنے ماں جائے کا ماتم کروں گی، پھر صدقہ ہونے والے بچوں کا ماتم۔ اللہ ولعنت اللہ علی القوم الظالمین وسيعلم الذين ظلموا ايام قلبيا قلبا ماتم حسين۔